نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. دین کے جتنے بھی شعبے ہیں سب ماشاء اللہ سے مبارک ہیں، اور سارے دین کی جتنی بھی شاخیں شعبے وہ ہوتے ہیں، یہ رسول اللہ صلی اللہ علیہ وسلم سے ثابت ہیں. جیسے دعوت تبلیغ ہے، جیسے ماشاء اللہ مبارک کام آپ صلی اللہ علیہ وسلم کا، یہ نبیوں والا کام ہے. قرآن پاک میں ایک جگہ اللہ نے فرمایا کہ صحابہ کا رسول اللہ صلی اللہ علیہ وسلم تزکیہ کرتے ہیں، یزکیہم کلہ، تزکیہ نفس بھی کرتے ہیں. یہاں سے خانقاہوں کے وجود کا پتہ چلا کہ باطنی امراض سے نجات بھی حاصل ہو جائے، اور حکمت کی تعلیم بھی دیتے ہیں صحابہ کو قرآن پاک کی. یہاں سے مدرسوں کے وجود کا پتہ چلا. یہ سارے نبیوں والے کام ہیں، سب مبارک ہیں، اور سب کی اپنی اپنی جگہ بہت اہمیت ہے. اسی طرح سے یہ جو شعبہ اخلاق، یا جس پہ تزکیہ نفس کا شعبہ کہا جاتا ہے، تزکیہ نفس کا شعبہ کہا جاتا ہے، جس کو عام زبان میں مختلف نام دیے جاتے ہیں، تصوف، طریقت، پیری مریدی، احسان، سلوک، راہ سلوک، طریقت، باطنی اصلاح، مقام قرب، ولایت، اللہ کی دوستی، تو یہ حاصل کرنا، یہ نماز روزے کی طرح فرض عین ہے، اور یہ اللہ پاک پوچھے گا. یہ نفلی چیزوں میں نہیں آتا، یہ فرض ہے. اس لیے حکیم الامت حضرت مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ ارشاد فرماتے ہیں کہ اس نیت کے ساتھ کسی اللہ والے سے اصلاحی تعلق قائم کرنا کہ میری زندگی سے گناہ نکل جائیں، یہ نماز روزے کی طرح فرض عین ہے. یعنی اللہ پوچھے گا. آدمی حافظ نہیں بن رہا تو اللہ نہیں پوچھے گا حافظ کیوں نہیں بنے تھے. فرض کفایہ نچلی چیز ہے، بہت مبارک چیز ہے، بہت ثواب ہے، بہت اجر و عزیزت ہیں، لیکن فرض عین نہیں ہے. فرض عین کیا چیز ہے؟ کہ ہم نے گناہ چھوڑنے کے لیے کسی مسئلے سے، کسی اللہ والے سے اصلاحی تعلق قائم کیوں نہیں کیا. یہی وجہ ہے کہ ہمارے بڑے بڑے اکابرین نے اور اولیاء اللہ نے خود ولی اللہ ہوتے ہوئے، خود مقام قرب کی اعلیٰ بلندیوں پر ہوتے ہوئے، خود چھوٹا بن کے اور شاگرد بن کے، مرید بن کے، اور بزرگوں سے بیت کا سلسلہ تعلق قائم کیا. بیت ہونا خالی سنت ہے، وہ فرض نہیں، لیکن بہت مبارک سنت ہے، کیونکہ سلسلے کی برکات ملنے لگتی ہیں. لیکن اصلاحی تعلق قائم کرنا یہ نماز مسجد کی طرح فرض عین ہے. بانی تبلیغ حضرت الیاس صاحب رحمۃ اللہ علیہ، وہ بھی خلیفہ تھے اور بیت تھے، حضرت خلیل احمد سہارنپوری رحمۃ اللہ علیہ کے، بہرحال کہاں تک بتایا آپ کو، بہت نام ہے اس طرح سے. تو بتانے کا کیا مقصد ہے کہ یہ شعبہ کتنا اہم ہے کہ اللہ پاک قرآن پاک میں ارشاد فرما رہے ہیں کہ اللہ پاک کے جو انعام یافتہ لوگ ہیں ان میں والنبیین والصدیقین والشہداء والصالحین، پہلے تو انبیاء کرام کا مقام ہے، مخلوق میں اللہ کے بعد ان سے بڑا کوئی نہیں، اس کے بعد والصدیقین، نبیوں کے بعد دوسرا درجہ جو ولایت کا ہوتا ہے وہ صدیقین کا ہوتا ہے، جہاں ولایت ختم ہے، وہ ولایت کا آخری خط انتہا، جس کے بعد کوئی ولایت نہیں ہوتی، وہ کہلاتا ہے اولیاء اللہ کا آخری درجہ، صدیقین و شہداء و صالحین کو درجہ بدرجہ ہے، چاروں نیک لوگ ہوتے ہیں. تو نبیوں کے بعد دوسرا درجہ ہے صدیقین کا. تو یہ ہم لوگ جو یہ جاتے ہیں اللہ والوں کے پاس اور بیٹھتے ہیں اور اصلاح کراتے ہیں اور تقوی سے رہنے کی ہم کوشش کرتے ہیں، تو ہمارا جو معیار ہے، جو ہمارا جو ٹارگیٹ ہے، جو ہمارا جو مقصد ہے، وہ کیا ہے؟ ہمارا مقام صدیقین تک آ جائے، ہم ولی اللہ بن جائیں. کوئی نبیوں کے بعد دوسرے درجے کی کوشش ہے ہماری، کہ اس کو معمولی نہ سمجھیں، اس کلاس کو، اس بیٹھک کو، اس مجلس کو. پہلی بات تو یہ کہ اہمیت بتانا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے دور سے اور آپ وسلم سے جو پہلے انبیاء کرام ہے، دین اسی طرح سے پھیلا ہوا، ایسے ہی بیٹھتے تھے اور حلقہ بنا کے سارے انبیاء کرام بیٹھتے تھے، لوگ ان کے ارد گرد بیٹھتے تھے، اور پھر اس طرح سے اصلاح نفس کا معاملہ شروع ہوتا تھا. اس آپ وسلم نے پھر صحابہ کو بیعت کیا، صحابہ نے پھر تابعین کو بیعت کیا، تابعین نے تبع تابعین کو بیعت کیا، پھر اس کے بعد اس سلسلہ رکا نہیں، ابھی تک چلتا ہوا رہا ہے. تو کوئی کسی سچے اللہ والے کے ہاتھ پر بیعت ہوتا ہے، سچا سلسلہ ہوتا ہے، تو وہ اس کو پھر رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے جو سچا سلسلہ چلتا ہوا رہا ہے، اس سلسلے کی برکات اس کو ملتی ہیں، اور پھر اس پل کی کیفیت بھی بدل جاتی ہے. ہاں، وہ ایک الگ معاملہ ہے، کچھ جانی سلسلے جانی لوگ آ کے بیٹھے ہیں، اس سب کو وقت نہیں ہے ان باتوں کا. بس اتنا بتا دوں کہ جب ایک نمبر مال ملتا ہے تو تبدیلی جب آنے لگی ہے اور قلبی کیفیات پلٹنے لگے اور اللہ کی طرف سے کچھ ایسے اشارے اس کو غیبی مل جاتے ہیں جس سے پتہ چل جاتا ہے کہ معاملات صحیح ہیں اور صحیح سلسلے پر، صحیح پٹے پر آ گیا. حق اور باطل کی اللہ نے کچھ ایمان والوں کو نشانی بھی رکھی ہیں، وہ قلب اس کا ادراک اور اس کو محسوس کر لیتا ہے ان باتوں کو. तो जब ये राह इतनी ऊंची है और अल्लाह का वली बनना है, अल्लाह का दोस्त हम बनने की कोशिश कर रहे हैं, मुकाम कुर्ब तक पहुंचना चाह रहे हैं, आला अरफा मुकाम तक पहुंचना चाह रहे हैं, नबियों के बाद दूसरा दर्जा हमें हासिल करने की हम सही कर रहे हैं, तो इस मंजिल का फिर रहबर कितना कीमती होगा। अल्लाह रब्बुल आलमीन से बड़ा कोई कीमती है? अल्लाह से ज्यादा कोई कायनात में, कुल कायनात में प्यारा है? अल्लाह से बड़ा कोई ही नहीं, अल्लाह से प्यारा कोई नहीं। अल्लाह खालिक और माबूद, कितनी हम अल्लाह की बड़ाई करें लेकिन उसकी अजमतों का फदा नहीं कर सकते। लेकिन अब ये सोचना है कि अल्लाह की ज़ात जितनी बड़ी है तो उसके रास्ते का रहबर भी फिर कितना शानदार होगा, उसके क्या मामलात होंगे, फिर उसका अदब कितना करना पड़ेगा। अगर हम पाकिस्तान टूर पे जाते हैं कहीं, तो हमें कोई रहबर गाइड की ज़रूरत पड़ती है जो हमें पहाड़ी इलाकों में लेकर चलता है, बगैर उसके हमें पहाड़ी इलाका नहीं घूम सकते। कोई नया बंदा जाए और कोई रहबर ना हो तो वो परेशान होकर आ जाएगा, कह रहा मुझे तो पता ही नहीं, मुझे तो मज़े ही नहीं है, मैं तो वहाँ फंस गया जंगल में, वहाँ फंस गया। कोई गाइड होगा, रहबर होगा तो सारे मज़े नज़ारे कराता हुआ घुमा फिरा के लेकर आ जाएगा आराम से। तो हम उसको भी अपने साथ कितनी मोहब्बत से रखते हो, गाइड हमारे साथ होता हम रखते हैं ना उसको, मौके भाई हमारा कुछ भी है, रहबर हो तो दुनिया की तफरी का रहबर है। तो इसी तरह हर हर शोबे का एक रहबर अल्लाह ने रखा है। तो जो अल्लाह के मुकाम कुर्ब तक पहुँचाने का रहबर होगा तो फिर उसका क्या मुकाम होगा? उनमें तो सबसे आला मुकाम जो होता है वो तो अम्बिया कराम को होता है, उनमें सबसे आला मुकाम हमारे प्यारे आफैद जहाँ हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, फिर आप सल्लम की खत्म नबूवत के बाद फिर औलिया अल्लाह क़यामत तक आते रहेंगे, नायब नबी आते रहेंगे, वो ये दीन का काम करते रहेंगे। तो इस हिसाब से तो इसमें एक अदब ये बताया जाता है, जो आज बयान का जो मौजू है वो है आदाब शेख। आदाब शेख इसको जानना बहुत ज़रूरी है, और जब तक आदाब शेख आदमी को नहीं पता होंगे उस वक्त तक अपना वो वक्त ज़ाया कर रहा है। कुछ ना कुछ बरकत मिल जाएंगी, तो सिलसिला इतना मुबारक है लेकिन मंजिल से हमेशा महरूम रहेगा। तो उलमा कराम का बस एक ही फतवा बता दूँ जो समझने के लिए काफ़ी, कहाँ तक हम आदाब शेख को मलूक रख सकते हैं हमारी बिसात नहीं है, लेकिन दो तीन चीज़ों में आदमी इस मामले को समझ लेता है। उलमा कराम फरमाते हैं कि जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का अदब और ताज़ीम होती है, अगर इस ज़माने में वो सच्चा अल्लाह वाला अगर किसी को मिल जाए, अगर कोई हो, तो उसका भी वैसे ही अदब करना है जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, बोया जैसे आप सल्लम का अदब है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया हदीस पाक में, किसी कौम में, किसी मेरी उम्मत में, किसी कौम में किसी शेख का, किसी अल्लाह के वली का होना ऐसा है जैसे मैं तुम्हारे दरमियान। ये भी हदीस मुबारक में मज़मून आ चुका है। और अगर कोई अफसर हो और उसका चपरासी बाहर बैठा हुआ हो और चपरासी की बेइज्जती अगर कोई करे, तो गोया अफसर अपने खाते में लिख के होगा इसने चपरासी की नहीं मेरी बेइज्जती करी है, क्योंकि ये मेरा चपरासी था। तो इसलिए अल्लाह वालों की बेअदबी, गुस्ताखी, उनसे बुग्ज़ को कीना रखना गोया अल्लाह से बुग्ज़ और बदगुमानी और अल्लाह से गुस्ताखी कर जाना है। ये भी उलमा कराम के फतवे के बारे में। तो वही बात कि हर चीज़ से रहबर होता है, इस चीज़ को समझना चाहिए, देखना चाहिए। और एक और बात, अल्लाह पाक कुरान पाक में सहाबा कराम के बारे में इरशाद फरमा रहे हैं कि अदब व अदाब सिखा रहे हैं आप सल्लल्लाहु अल्लाह पाक आप सल्लल्लाहु अलैहि वसल्लम से मुतालिक सहाबा कराम को। और मशहूर बात है, सबको ही पता है, अल्लाह तबी शी फरमाया जिसमें फरमाया, जब चला करो आप सल्लम के साथ तो अपने कदमों को पीछे रखा करो, बात किया करो तो अपनी आवाज़ों को पस्त रखा करो, और जिस तरह तुम एक दूसरे को घरों के बाहर से आवाज़ दे के बुलाते हो उस तरह मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम को ना बुलाया करो। पहले दस्तूर था कि लोग आवाज़ दे के बुलाया करते थे, बेल सिस्टम तो था नहीं। आप सल्लम के साथ भी बावजूद सिर्फ नए नए ईमान लाए थे, अदब व अदाब पता थे नहीं, तो अल्लाह पाक ने फिर तरबियत फरमाई, आप ने तरबियत फरमाई तो आप सल्लम को भी या मोहम्मद करके बुलाते थे तो अल्लाह को पसंद ना आया। जिस तरह से मेरे नबी को पुकारें तो अल्लाह पाक ने इसलाह फरमाई, इस अंदाज से उनको मत पुकारो जिस तरह इनको पुकारते हो आपस में एक दूसरे के। और फिर अल्लाह ने आपने फरमाया कि जो इन अदब व अदाब का ख्याल नहीं रखेगा तो फिर अल्लाह पाक जो है वो उसके तमाम अमाल को तबाह बर्बाद कर देगा और उसे पता भी नहीं चलेगा। यानी जितने भी नेक आदमी बन जाए, कितने ही अमाल अच्छे कर ले, तो फरमा रहे हैं अल्लाह पाक सारे अमाल उसके मैं बर्बाद कर दूंगा, ज़ाया कर दूंगा। किस वजह से? बेदबी बेकरामी की वजह से। और आगे इरशाद फरमाया कि जिन लोगों ने यानी सहाबा कराम ने जिन लोगों ने मेरे नबी का अदब किया तो हमने उनके फलूक को चुन लिया, मुंतखब कर लिया तकवे के लिए। अब इससे एक और पहलू उलमा और मशायख फरमाते हैं कि देखो अल्लाह पाक यहाँ फरमा रहे हैं पहले अदब की और अदब इज्जत और मोहब्बत की कसौटी से जब गुजरे सहाबा कराम तो अल्लाह फरमा रहे हैं फिर मैंने उनके कुलूब को मुंतखब किया किसके लिए? लित तक्वा, तक्वे के लिए। तो तक्वा तो बाद में नसीब होगा। कुरान पाक की तरतीब क्या बता रही है? पहले अल्लाह पाक ने उनके दिलों को जांचा कि मेरे महबूब से कितने मुखलिस हैं, उनके साथ कितनी मोहब्बत करने वाले हैं, कितना अदब करने वाले हैं, तो जिन्होंने ये इस कुफौटी पर पूरे उतरे, उसके बाद अल्लाह फरमा रहे फिर मैंने उनके कुलूब को मुंतखब किया तबके तफवे के लिए, फिर अल्लाह पाक ने बाद में तफवा दिया। आज लोग बगैर अदब एहतराम के, बगैर अजमत शेख के जंप मार के तफवा हासिल करना चाहते हैं, तो भाई ऐसा नहीं होता, हर चीज़ का एक तरीक़ाकार होता है। तो बात हो रही थी कि मंजिल जितनी प्यारी होती है, आला और कीमती होती है, उस हिसाब से उसके रास्ते का रहबर भी उस हिसाब से कीमती होता है। तो इस बारे में बस कुछ अनाब शेख बताने थे, क्योंकि जब तक आदमी इन चीज़ों से नावाकिफ होगा तो मुकाम कुर्ब तक पहुँच नहीं सकता। और ये इसलिए अनाब शेख बताए जाते हैं, मशायख फरमाते हैं कि अल्लाह वालों को अपनी इज्जत और मोहब्बत करवाने को कोई शौक़ नहीं होता, क्योंकि वो तो शहरत मौलाना हजरत शाहबुद्दीन सोहरावर्दी रहमतुल्लाह इरशाद फरमाते हैं कि अल्लाह वाले तो कल में अपने आप को सूअर और कुत्ते से बदतर समझते हैं, और फरमाते हैं कि वो फरिश्तों से बाजी क्यों ले गए कि अपने नफ्स में अपने आप को कुत्ते और सूअर से बदतर समझते हैं, इसलिए वो आला और मुकाम तक पहुँच गए, अंदर से उनका ये हाल होता है। ये आदाब शेख इसलिए बताए जाते हैं कि जो सच्चा तालिब हक हो, कोई सच्चा अल्लाह तक पहुँचना चाहता हो, अल्लाह के मुकाम कुर्ब तक पहुँचना चाहता हो, तो वो महरूम ना रहे और उसको पता चल जाए कि इस राह की ये बारीकियाँ हैं, तो इसलिए इत्तला दे दी जाती। और सच्चे तालिबान हक जो होते हैं भाई, वो भी बहुत कम होते हैं, 100 में से 2-4 मुश्किल से होते हैं, वरना सबका तो मामला यही होता है, मतलब परस्ती का, खुदगर्जी का, और अलग अजीब व गरीब नीयतें होती हैं जिसकी वजह से महरूम रहते हैं, तो इसलिए वो उनको वो फवायद हासिल नहीं होते। तो आदाब शेख में सबसे पहला तो अदब यही है कि शेख से मोहब्बत का ताल्लुक पैदा कायम किया जाए। हज़रत मौलाना शबरी थानवी साहब रहमतुल्लाह इरशाद फरमाते हैं, मोहब्बत शेख तमाम मुकामात की कुंजी चाबी, यानी जितने भी राय मुकाम कुर्ब के मुकामात हैं, बेतहाशा मुकामात हैं, तो फरमा रहे हैं कि ज़्यादा मेहनत करनी नहीं पड़ेगी, अगर दिल से मोहब्बत ताल्लुक पैदा हो गया, मोहब्बत कायम हो गई शेख से, तो बस सारे दरवाजे बंद दरवाजे खुलते चले जाएंगे, तमाम मुकामात की कुंजी है मोहब्बत शेख। तो इस तरफ लोगों का ध्यान कम होता है, तो अल्लाह की नहीं मोहब्बत रखना चाहिए, अल्लाह से सही ताल्लुक करना चाहिए, अल्लाह वालों से उनके मामलात को उनके साथ सही रहना चाहिए। दूसरी चीज़ ये कि शेख का दिल ख़राब करने से बचना चाहिए, जिसको कहा जाता है कि दिल को ख़राब कर देना, क्योंकि मशाइख का इजमा इस बात के ऊपर कि वलीउल्लाह जो है वो अल्लाह रब्बुल आलमीन की ज़ात बनाती है, वो शेख नहीं बनाता, शेख भी बाख्तियार नहीं होता कि जिसको चाहे वली बना दे, कुतुब बना दे। लेकिन होता ये है कि थानी साहब रहमतुल्लाह इरशाद फरमाया कि तजर्बे और मुशाहदे बताइए, जब कोई अल्लाह वाले किसी की तरफ दिल से मुतवज्जा होते हैं और खुश होते हैं, तो उस मुरीद पर अल्लाह का फजल खास हो ही जाता है, उसको अल्लाह पाक कुछ ना कुछ अता फरमा देते हैं, महरूम नहीं रहता वो। और उसका इसके बारे में जो बताया कि ऐसे शेख से ताल्लुक़ होना चाहिए कि शेख को ये कहना ना पड़े, दुआ कर दें, ऐसा ताल्लुक़ कायम करो कि जब कभी तन्हाई में खलवत में बैठ के वो हमद व मनाजात करे, दुआ करे, तो जब हाथ उठाए तो तुम्हारा चेहरा उसके सामने आ जाए शेख की। ये कह रहा है, एक होता है दुआ करवाना औरत दुआ कर दें, एक होता है कि ऐसा ताल्लुक़ कायम करना कि शेख के दिल से दुआ खुद ब खुद निकले, एक है दुआ कराना और एक है दुआ का खुद ब खुद कल से निकलना, दोनों में ज़मीन आसमान का फ़र्क होता है। तो मोहब्बत शेख जो होती है ये बहुत अहम चीज़ होती है, और इस बारे में, इस सिलसिले में जो है गुमान का बड़ा अहम रिश्ता है। तो जो जिस तरह का, जिस दर्जे का शेख से अच्छा गुमान रखेगा, जिस दर्जे का, उस हिसाब से उसको फ़ायदा होता है। मशाइख ने एक मिसाल ली थी, मिसाल के तौर पे किसी का कोई शेख है और वो मुकाम विलायत का बहुत छोटा मुकाम रखता है, मिसाल के तौर पे अबरार एक मुकाम होता है जो इनिशियल स्टेज शुरुआत का कहलाता है अबरार, और वलीउल्लाह में से लेकिन छोटा मुकाम है अबरार, लेकिन वो मुरीद ये समझता है कि मेरे शेख जो है ये मुकाम कुतुब या अब्दाल या गौस पर फायदे, तो अब उसको जो फ़ायदा होगा जो अगर वो मुकाम गौस पर समझ रहा है अपने शेख को, तो जो किसी सच्चे वाकई गौस से जो फ़ायदा हासिल होता है दुनियावी ऊपर भी, वो रूहानी फैज उसको उसी अबरार के मुकाम से उसको हासिल होगा उसके नेक गुमान की वजह से। तो ये अच्छा गुमान जो होता है इस राह में इतना ज़बरदस्त जो है वो फ़ायदा पहुँचाता है, और अगर वो सच्चा गौस भी अगर मिल जाए किसी को और उसे बदगुमान हो जाए और उसकी सोबत नहीं बैठे, तो उसको सिफर हासिल होगा, अंडा कुछ भी नसीब नहीं होगा उसको, सच्चा अगर गौस भी मिल जाए, अगर दिल में बदगुमानी अगर लेकर आया या उसने सही तरह से ताल्लुक़ कायम नहीं किया, तो इस राह में अच्छा गुमान जो होता है वो बहुत ऊंचा फ़ायदा देता है। इसी तरह एक अदब ये बताया कि हज़रत मौलाना शबरी थानवी साहब रहमतुल्लाह ने कि अपने को मैयत समझो शेख के आगे, और
شیخ کو غسال سمجھو. دیکھو غسال غسل دینے والا. غسال جب کسی میت کو غسل دیتا ہے تو کبھی دائیں کرتا ہے کبھی بائیں کرتا ہے، کبھی اٹھاتا ہے بیٹھاتا ہے، پھر پانی ڈالتا ہے، کبھی دیکھا میت اٹھ گیا بیٹھ گئی، بولے بھائی کیا کر رہے ہو، درد ہو رہا ہے بھائی، وہ تو سب بھاگ جائیں گے ڈر کے. تو جس طرح سے وہ گھمائے گا پھرائے گا لٹائے گا وہ چوں نہیں کرے گا، میت ہے مری ہوئی لاش کیا کرے گی بیچاری. تو اپنے آپ کو مرید کو جو اس راہ کے مسافر جو اللہ تک پہنچنا چاہ رہے ہیں ان کو بالکل میت بننا پڑے گا، چوں چرا نہیں. یہ کیوں کہہ دیا، یہ کیوں کر دیا، ڈانٹ کیوں دیا مجھے، یہ بات تو میری سمجھ میں نہیں آئی، اتنی سختی. ایسا کہا ہوتا ہے تو محروم رہیں گے ایسے، میت تو تم بنی نہیں شیخ کے آگے. شیخ کو غسال جو سمجھے گا اور اپنے کو میت، پھر اس کو فیض منتقل ہوگا، پھر اس رستے کا مزہ آتا ہے. تو چوں چرا سے وہ پھر رستہ طے نہیں ہو پاتا. اور یہ ڈانٹ ڈپٹ سختی تو پچھلے دور کی بات ہے، اب تو لوگ اللہ والے جو ہوتے ہیں مشائخ وہ تو کسی کو سختی کرتے ہی نہیں، کیونکہ اب وہ لوگوں کو طلب ہی نہیں رہی ہے، لوگوں کو محبت ہی نہیں رہی ہے اللہ سے، وہ تو پرانے دور کی بات ہے. لیکن چونکہ آداب میں سے اس لیے بتائی جا رہی ہیں. اور اگر کسی شیخ کی بات پر اعتراض ہو، سمجھ میں نہ آ رہی ہو، تو مشائخ نے ادب یہ سکھایا کہ تعویل کر لو کہ میرے شیخ کو اللہ نے وہ مقام دیا اس مقام پر ہے جہاں سے اگر یہ وہ چیز دیکھ رہے ہوں گے جہاں سے میری نظر وہ چیز نہیں دیکھ سکتی، جہاں سے میری نظر وہ نہیں وہ چیز دیکھ سکتی. دلیل رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث پاک کا خلاصہ بھی یہ منقول ہے کہ بندہ مومن کی فراست سے ڈرو کہ اللہ کے نور سے دیکھتا ہے، یعنی وہ نہیں دیکھ رہا، بندہ مومن کی فراست سے ڈرو اللہ کے نور سے دیکھتا ہے، یعنی وہ نہیں دیکھ رہا اللہ کے نور سے دیکھ رہا ہے. اللہ کے نور سے جب وہ دیکھے گا تو اس کو کیا معاملات نظر آئیں گے، کچھ اور ہی نظر آئیں گے. اس پہ ایک واقعہ یاد ہے، ایک بزرگ تھے، ان کے پاس لوگ آتے تھے تو جلالی بہت تھے، تو ڈانٹتے بہت تھے، تو بعض قریبی لوگوں نے ان کو اکیلے میں جو محرب چاہیے تھے تو انہوں نے کہا حضرت لوگ بہت دکھی ہو جاتے ہیں آپ کے، بڑی محبت سے آتے ہیں اور بہت آپ سختی کرتے ہیں. تو وہ بزرگ فرمانے لگے کہ بھائی وہ ڈانٹتا میں ان کو تھوڑی ہوں، تم لوگوں کو کیا پتا، میں تو ان کا شیطین دیکھتا ہوں گندے جو ان کو گناہوں میں جکڑے ہوئے ہوتے ہیں اور میرے پاس آنے نہیں دیتے. تو نظر یہ آتا ہے میں ان لوگوں کو ڈانٹ رہا ہوں جبکہ میں تو شیطین کو ڈانٹتا ہوں، میری ڈانٹ سے سارے اس کو چھوڑ کے بھاگ جاتے ہیں، جس سے اس کی راہ ہموار ہو جاتی ہے، پھر میرے پاس وہ آنے لگتا ہے. تو عام آدمی جو ہوتا ہے وہ ان سے بدگمان ہو رہا ہے، اور دوسرے جو اصل جو شیخ جو دیکھ رہا ہے وہ کچھ اور دیکھ رہا ہے. اس لیے اس راہ میں اچھا گمان سے ہی کام بنے گا. اسی چیز کو عورت تھانی صاحب رحمۃ اللہ ارشاد فرمایا کہ ہماری خانقاہ میں صرف دو لوگوں کا کام چلے گا، تیسرے آدمی کی کوئی گنجائش نہیں. فرمایا ایک تو غضب کا فقی و فقی، زبردست علم دین حاصل یعنی اس کو ہو، اور وہ ہماری ہر بات کو شرعی طور پہ سمجھے گا تو اعتراض پیدا نہیں ہوگا، ویری بھائی ہر آدمی اتنا علم والا نہیں ہو سکتا. دوسرا کس کا کام چلے گا؟ فرمایا عاشق کا، عاشق عاشق ہوگا بس چلتا رہے گا، چوچرا نہیں کرے گا، وہ بھی منزل تک پہنچ جائے گا. یا تو فقی ہو یا عاشق ہو، پتہ چلا نہ عالم ہے یعنی نہ علم رکھتا ہے اور نہ محبت اس کے قلب کے اندر ہے، تو پھر قدم قدم پر اعتراضات اور بدگمانیاں پیدا ہوگی جس کی وجہ سے وہ بھول بھلائیاں وہ پھنس جائے گا، پھر اس کا سفر طے نہیں ہو سکتا. یہ اس کا معاملہ ہے. اسی طرح بہت سے لوگ دیکھا دیکھی فوراً بیت ہو جاتے ہیں، تو فوراً بیت نہیں ہونا چاہیے، آداب شیخ میں سے محروم رہے گا فامن. تو مشائخ فرماتے ہیں کسی کے کہنے سننے پہ رش دیکھ کے بیت نہیں ہونا چاہیے، صرف اپنی مناسبت آدمی دیکھے. تو جہاں جائے اگر مناسبت کی پہچان مشائخ نہیں فرمائی ہے، کہیں بیٹھ کے کسی اللہ والے کے بیان میں اس کی صحبت میں بیٹھ کے مزہ آنے لگے، اٹھنے کا دل نہ چاہے، اس کی باتیں دل پر اثر کر رہی ہوں اور گناہ چھوٹنے لگے، ایک کیفیت تاری ہو جائے بس سمجھ لو مناسبت قائم ہو گئی، تو پھر دو چار مہینے بعد پھر بیت ہو جاؤ. جب مناسبت ہو جائے پھر ایک دو مہینے گزر جائے، پھر دیر مت کرو زیادہ بیت ہونے میں، جلدی بھی مت کرو دیر بھی مت کرو، اس کے بعد پھر آدمی بیت بھی ہو جائے تو اس کا پھر زیادہ فائدہ ہوگا. تو یہ آداب میں سے، بہت سے لوگ بیت ہو جاتے ہیں مناسبت چیک کرتے نہیں، بعد میں پریشان ہوتے ہیں کہ مجھے وصول اللہ نصیب نہیں ہو رہا، مجھے روحانی معاملات جو ہیں میرے کھل نہیں رہے، یہ معاملات میرے درست نہیں ہو رہے ہیں. تو بھائی جلد بازی کیوں کری تھی، وصول بتایا نہیں تھا کسی نے، تو وصول سے چلنا چاہیے. اسی طرح جب کسی شیخ سے فائدہ حاصل ہو جائے، دنیاوی اخروی مناسبت ہو جائے، بیعت بھی ہو جائے، شیخ کی کچھ کراماتیں بھی دیکھ لے، اللہ پاک اس کو بتا دیکھو، اس کو اشارے بھی مل جائے وہ سچا شیخ ہے، اور اس کو خود اندازہ بھی ہو جائے اور کوئی دل میں اس کے بدگمانی بھی نہ ہو، جب پہچان بھی ہو گئی شیخ کی، پھر اس کے بعد شیخ سے بدگمانی اور بے وفائی جائز نہیں ہے. اس کی مثال یوں سمجھ لیں کوئی جب اپنی ماں کا دودھ پی لیا کسی نے، اور وہ دودھ اس کی رگوں میں خون بن کے دوڑنے لگا اور اس سے پرورش اس کی ہو گئی، سالوں سے دودھ پی اور جان آ گئی، اب اس ماں کے ساتھ بدتمیزی بے وفائی نہیں چلے گی، نہیں تو پھر سزا ملے گی، اب سزا ملے گی. ہاں جب تک فائدہ نہیں ہوا تھا، فیض حاصل نہیں ہوا تھا، اس وقت کی بات کچھ اور تھی، اس وقت کی بات کچھ اور تھی، لیکن اب تم سے اللہ نے حجابات ہٹا دیے، پردے ہٹا دیے، اللہ نے تمہیں غیبی منکر مکاشفات کرا دیے شیخ کو لے کے, تو اب اس کے ساتھ وفاداری کے ساتھ ادب و اداب کے ساتھ چلنا پڑے گا. اگر آئے بائے شہ کی جان بوجھ کے تو پھر اللہ کی طرف سے پریشانی آئیں گی. اس بات کو آدمی دھیان رکھے, کیونکہ یہ وفا کا رستہ ہے, محبت کا رستہ ہے, یہ دوغلے پنے کا بے وفائی کا رستہ نہیں. اور اس حد تک معاملات باب دبا خراب ہو جاتے ہیں شیخ سے بے ادبی کے اوپر کہ خاتمہ تو کفر پہ ہونے کا اندیشہ ہو جاتا ہے. حضرت مولانا عبدالرشید گنگوئی رحمۃ اللہ ارشاد فرماتے ہیں کہ جن لوگوں نے شیخ سے بغض رکھا, بدگمانی رکھی, تو پھر ان کی میں خدا کی قسم کھا کے کہتا ہوں, قسم اٹھا کے کہتا ہوں, ان کی قبریں کھود کے دیکھو, ان کے قبلے تمہیں, ان کے چہرے قبلے سے پھرے ہوئے تمہیں ملیں گے قبر کے اندر. یعنی خاتمہ تب خراب ہونے کا اندیشہ ہو جاتا ہے. اور یہ کیوں ہوتا بھائی؟ کیونکہ جو مشائف ہوتے ہیں وہ اپنے پاس آنے والوں کو اپنی اولاد کی طرح محبت کرتے ہیں, لیکن ظاہر نہیں کرتے, تکبر آ جاتا ہے, کیونکہ تکبر بہت ہوتا ہے, تو اس کی وجہ سے ظاہر نہیں کرتے. لیکن اندر کا حال یہ ہوتا ہے کہ جس طرح اپنی اولاد کو انسان چاہتا ہے, اسی طرح جتنے بھی جو ہوتے ہیں لوگ, چاہے وہ خواتین ہو یا مرد حضرات, ان سب کو اولادوں کی طرح اور بیٹیوں کی طرح وہ چاہتے ہیں. روحانی اولادیں ہوتی ہیں, حقیقت میں وہ روحانی اولادیں ہوتی ہیں, تو پھر اس حساب سے مخلص بھی ہوتے ہیں, محبت بھی کرتے ہیں, دعائیں بھی کرتے ہیں. تو ایک شیخ کا تو یہ عمل ایک لاجیکل بھی بات ہے, اور سامنے والا جو مطلب پرستی کا اور الٹے سیدھے طریقے سے چلے جان بوجھ کے, تو پھر وہ اس سے پھر معاملات خراب ہوتے ہیں. اسی طرح روحانی فیض کیوں نہیں ملتا لوگوں کو, کہ اکثر آنے والے جو ہوتے ہیں خود غرض اور مطلب پرست ہوتے ہیں, صرف اپنے کام سے مطلب رکھتے ہیں. کسی کو نوکری نہیں مل رہی تو بس وہ نوکری تک محدود رہے گا, نوکری مل اس پر غائب. یا جب تک کوئی پریشانی تھی تو دیکھیں شیخ کے ساتھ بات چیت کا انداز ہی دوسرا تھا, محبت ہی دوسری تھی, مسافر کا انداز ہی دوسرا تھا. کام ہو گیا, اب بالفر اگر گئے نہیں آ رہے تو اس انداز سے آتے جیسے جی ہم سے بڑا کوئی VIP نہیں ہے. اگر آپ فوتو ویم تو ہم بھی غوث سے کم نہیں, بولتے نہیں ہیں, لیکن ایکشن اس طرح کا ہوتا ہے, ریئیکشن ایسا ہوتا ہے. بھائی پچھلی طرح پریشان تھے تو اس وقت تو آپ کا انداز تکلم ہی کچھ اور تھا, اب تو اتنی لب و لہجے میں بڑا ہی اور انداز آ گیا اٹھنے بیٹھنے کا کہ لگیر آپ وہی صاحب ہے. تو یہ ساری متکبرانہ حرکتیں ہوتی ہیں. تو شیخ کے سامنے اپنی شان بنائے نہیں, شان کو مٹا دے. جو لوگ اپنی شان بنا کے رکھتے ہیں پورے دنیا کے ولی اللہ کا جمع, ان کو ذلت ملے گی دونوں جہاں میں, دونوں جہاں میں ذلت. خود خواجہ صاحب رحمۃ اللہ ارشاد فرماتے ہیں تھانی صاحب کو ایک شعر کی شکل میں کہ شان میری گھٹائے جا, شیخ کو کہہ رہے ہیں شان میری گھٹائے جا رتبہ میرا بڑھائے جا, شان میری گھٹائے جا رتبہ میرا بڑھائے جا, ہاں تو مثلے کیمیا خاک میں ملائے جا. کہ خاک ہے میرے شیخ, مجھے خاک میں ملاتا رہے, کہ شان میری گھٹائے جا رتبہ میرا بڑھائے جا. شیخ جب کسی کی شان گھٹاتا ہے, کبھی اس کا تکبر ختم کر کے, کبھی ڈانٹ کے, کبھی نکیر کر کے کسی چیز کے اوپر, تو اس کی شان جو ہے وہ کم نہیں ہوتی مرید کی, بلکہ وہ جہاں جائے گا لوگ اس کو فراپو بٹائیں گے, اس کی شان میں چار چاند لگ جائیں گے. ارے شیخ کی ذلت, شیخ کی طرف سے جو بغیر جو ڈانٹ ڈپٹ ذلت ہوتی ہے, خدا کی قسم اولیاء اللہ فرماتے ہیں کہ دونوں جہاں کی عزتیں پوشیدہ ہیں. بڑے خوش نصیب ہیں جن کو شیخ کی ڈانٹ پھٹکار ملے, پتہ نہیں اس میں کتنے نفعات چھپے ہوتے ہیں. بڑی بڑی بلائیں مصیبتیں اللہ کے عذاب ٹل جاتے ہیں شیخ کی ڈانٹ سے, لیکن مانگے نہیں. مشائخ منع فرماتے ہیں کہ مرید یہ نہ مانگے, مانگے نہیں. اللہ کی طرف سے کبھی ایسے حالات بن جائے کہ شیخ غصے میں آ جائے, ڈانٹ دے جلال میں, تو شکر ادا کرے اور بالکل اس کو صبر کر جائے, تکلیف گوارا کرنے تو بہت کچھ اس کو عطا ہو جائے گا اللہ رب العالمین کی طرف سے, کیونکہ یہ بھی ایک مجاہدہ ہوتا ہے اللہ کے رستے کا. اس کی وجہ کیا ہے کہ اللہ پاک ہم کو نظر تھوڑی جاتے ہیں بھائی, لیکن ہم نے تو شیخ سے تعلق رکھا ہے, اللہ کی نہیں تو رکھا ہے. شیخ سے نہ کاروباری تعلق ہے, نہ فونی کوئی رشتہ, نہ رشتہ داری کا تعلق ہے, نہ ہمارا کوئی بزنس پارٹنر ہے شیخ, اللہ کی نہیں رکھا ہے. شیخ ڈانٹ رہے چھوڑ ہی رہے, بیٹھے ہیں شیخ کے پاس, پھر اگلے دن جا رہے, کوئی بات ہی نہیں. تو یہ اللہ کی نہیں, تو اللہ اپنے کھاتے میں لکھیں گے میری لیے ڈانٹ کھائی, میرے لیے بیٹھا, میرے لیے اپنے نفس کو مارا, یہ کوئی کسی چکر میں نہیں تھا, میرے پانے کی نہیں اس نے قربانیاں دی ہیں ساری. تو پھر شیخ کی ڈانٹ گویا ایسا ہے جیسے اللہ کے رستے میں ڈانٹ کھانا. پھر ریوارڈ بھی کر اللہ ہی پاک عطا فرماتے ہیں اس کو. شام دفتر میں ہم افسروں کی بک بک سنتے ہیں, دو پیسوں کا جہاں اثر ہوتا ہے وہاں ہم خوشی خوشی مجاہدہ کر لیتے ہیں. ارے بھائی شیخ کی ڈانٹ سے اللہ کا قرب, اللہ کی ذات مل جاتی ہے, تو اس سے بڑا کوئی بات ہوگی؟ چل ٹکو گی نہیں, تو ہم بڑے بڑے مجاہدات کر جاتے ہیں, اور اللہ کے رستے کا ذرا سا کوئی مجاہدہ ہم سے برداشت نہیں ہوتا, ہم باپ کھڑے ہوتے ہیں, اعتراضات دل میں پیدا ہو جاتے ہیں, کہاں سے اللہ کا خود طے ہوگا. آج کل تو یہ تو مجاہدات ہیں نہیں, لیکن چونکہ عذاب شیخ میں سے ہے تو بتائی جا رہی ہیں. اللہ جل جلالہ تعالیٰ, تو جو لوگ ہوتے ہیں اکثر ان کا بالکل اسٹائل بدل جاتا ہے, پریشانی کے وقت کچھ اور ہوتا ہے شیخ کے ساتھ رویہ اور بعد میں کچھ اور ہوتا ہے. تو یکساں رہنا چاہیے, یکساں ایک جیسا رہنا چاہیے انسان کو چاہے جو بھی حالات ہو. اور مشائخ فرماتے ہیں کہ سلسلے کی برکات اور فیض شیخ کا بند کب ہوتا ہے؟ جب کوئی شیخ کا ممنون بھی نہیں ہوتا. اچھا ممنون بھی کوئی نہیں ہوتا, بڑی بڑی بلائیں مصیبتیں مشائخ کی برکت سے اللہ پاک ہٹا دیتے ہیں, لیکن کوئی نہیں کہتا حضرت میں اتنا شدید پریشان تھا آپ نے دعا کی میری بلا دور ہو گئی, مجھے دفعہ دے پریشان. نہیں, کچھ نہیں, بہت کم لوگ ہیں ایسا لگتا, خاموش اسپاٹ چہرہ رکھتے ہیں, کوئی نہیں پھوٹے وہ نہیں پوچھتے. تو کیا ہوتا ہے وہ پھر اللہ پاک ناشکر پن کی وجہ سے وہ پھر ان کو صحیح طرح سے ان کے معاملات صحیح نہیں چلتے, پھر ایک کے بعد ایک پریشانی آنے لگتی. دلیل بھی ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ پاک نے ارشاد فرمائی یہ بات کہ جو شخص کسی انسان کا شکر گزار اور احسان مند نہیں ہوتا وہ میرا بھی احسان مند نہیں ہوتا. اللہ پاک فرما رہے ہیں کیا مطلب کہ کرنے والی ذات تو سب کچھ اللہ کی ہے, لیکن اللہ پاک ادب سکھا رہے کہ جس وسیلے سے میں نے وہ چیز دی ہے پہلے اس وسیلے کا احسان مانو بعد میں میرا احسان ماننا, یہ ترتیب ہونی چاہیے, لیکن آج کل ہے ہی نہیں. تو شیخ کے منہ پہ بولنا بتانا کہ حضرت یہ مجھے آپ سے فائدے ہوئے ہیں, پہلے میں بدکار تھا زناکار تھا یہ کرتا تھا یا گناہگار تھا, گناہ نہ بھی بتائے تھوڑا اجمالی طور پر اب مجھے یہ فائدہ ہو رہا ہے, تقویٰ نصیب ہو گیا یا میری فلاں پریشانی دور ہو گئی, تو شیخ کا دل خوش ہوگا اور دعائیں دے گا اور دعائیں نکلیں گی تو اور اس پر فضل رحمت اس کے اوپر باری ہوگا, فضل باری اس کے اوپر ہوگا. تو یہ ساری چیزیں ممنونیت کہلاتی ہیں. تو یہ ممنونیت آج کل ختم ہوتی جا رہی ہے. اسی طرح شیخ کی تسبیح ٹوپی مسلح جائے نماز بھی شیخ کی اجازت کے بغیر استعمال نہ کرے, اس سے سخت خلاف ادب یہ مشائخ فرماتے ہیں. اسی طرح سے یہاں تک بزرگوں نے کتابوں میں لکھا ہے کہ جب شیخ کے کبھی ساتھ چلو دھوپ ہو تو تمہارا سایہ شیخ کے اوپر نہ پڑے. وہی تو بتایا کہ اتنے آداب ہے کہاں تک بتایا, لیکن جو ذہن میں کچھ تھے تو میں نے اس کو کچھ ہی لکھ لیے تھے تاکہ یاد رہ جائیں. شیخ کے دل کو خوش رکھنے کی کوشش کرنی چاہیے, کیونکہ مشائخ فرماتے ہیں کہ ولی اللہ بننا خود و ابدال بنانا وہ اللہ رب العالمین کے ہاتھ میں, لیکن دروازہ شیخ کا دل ہوتا ہے, ملے گا وہاں سے, ملے گی چیز وہاں سے. نسبت معلّہ جو کہلاتی ہے, نسبت معلّہ, تعلق معلّہ, وہ شیخ کے قلب کے ذریعے سے نکل کے, شیخ کے دل سے نکل کے کسی خاص مرید کے دل میں منتقل ہوتی ہے. اللہ کا حکم ہوگا, دروازہ شیخ کا دل ہوگا. تو دروازے کو صاف رکھتے ہیں نا, اپنے گھر کے دروازے کو کچرا کوڑے کرکٹ سے بچاتے ہیں نا, کہ گندگی نہ رہے, کیونکہ اگر گھر کے پاس کچرا پڑا ہوگا تو وہ کچرا اور بدبو اندر آ جائے گا گھر کے دروازے کے اندر, تو ہم دروازے کو صاف رکھتے ہیں. تو شیخ کا جو دروازہ ہوتا ہے دل کا, اس کو بھی صاف رکھنا چاہیے اپنی طرف سے, کہ شیخ کو لے کے ہمیں لے کے شیخ کے دل میں کوئی قدورت نہ آ جائے, کوئی بات نہ آ جائے, اذیت نہ ہو جائے ہم سے جانے انجانے. تو دل کو صاف رکھنا چاہیے, کیونکہ پھر نسبت معلّہ منتقل نہیں ہوگی, تعلق معلّہ منتقل نہیں ہوگا, شیخ کا فیض پھر منتقل نہیں ہوگا. تو یہ جو کہلاتی ہے کہ وہ کہلاتی ہے نسبت عامہ, اور ایک کہلاتی ہے نسبت خاصہ. نسبت عامہ یہ ہوتی ہے کہ جب شیخ کا انتقال ہوتا ہے یا زندگی میں تھوڑا بہت جو ولایت اور تقویٰ ہوتا ہے وہ منتقل ہونا شروع ہو جاتی ہے لوگوں کے آنے والے لوگوں کے تقویٰ محبت اور ان کی نیت کے حساب سے, تو زندگی میں بھی مل جاتی ہے. لیکن ایک ہوتی ہے خاص نسبت خاصہ, خاص نسبت شیخ کی, یعنی جو مقام قرب شیخ کو اللہ سے حاصل تھا وہ ایک ہوگی بس, وہ شیخ کے انتقال کے بعد کسی ایک کو ملتی ہے, نسبت خاصہ, نسبت تو کئی نسبتیں جو ہوتی ہیں, نسبت اتحادی بھی ہوتی ہے, نسبت متدریہ بھی ہوتی ہے, اسی طرح نسبت خاصہ بھی ہوتی ہے. جو مختلف کئی نسبتیں تو کئی لوگوں منتقل ہو جاتی ہیں, لیکن جو خاص نسبت جو کسی کو حاصل ہوتی ہے کسی اللہ کے ولی کو, وہ کسی ایک کو اس کے انتقال کے بعد نصیب ہوتی ہے. وہی بات کہ جس نے جو جتنا شیخ کا مقرب ہوگا, جتنا عاشق ہوگا, جتنا اس پر فداکاری شیخ کے ساتھ پیش آتا ہوگا, اور جتنا اس کے اندر تقویٰ ہوگا, اس حساب سے نسبت خاصہ اس کو حاصل ہوگی. تو ایک بزرگ کا واقعہ پڑھ رہا تھا کہ جب ان کا انتقال ہوا تو بڑے بڑے لوگ امیدوار تھے کہ شیخ کا انتقال ہوا تو سب ایک دوسرے کو دیکھ رہے تھے وہ نسبت خاصہ کس میں آئی, تو دیکھا سب سکون سے بیٹھے نہیں پتہ چلا, تو پتہ چلا کہ جو باورچی خانے میں جو باورچی تھا جو کھانا بناتا تھا شیخ کا, وہ بے ہوش ہو کے گر پڑا تھا اور رو رہا تھا آنسو سے. پتہ چلا نسبت خاصہ اس کے اندر منتقل ہوئی تھی شیخ کے انتقال کے میں. یہ شیخ کے اختیار میں بھی نہیں ہوتا کہ میں اس کو دے کے مروں, یہ اللہ رب العالمین نیت دیکھ رہے ہوتے ہیں دلوں کا. تو پھر وہ چیز جو خاص جو چیز تھی شیخ کی مقام قرب کی, وہ اس باورچی کو حاصل, جو بڑے بڑے مقرب لوگوں کو نہیں ملی. پتہ نہیں باورچی کا کھانا بنانے والے کا شیف سے کیا اس کا گہرا تعلق تھا. اور یہ آنند فانند کیوں نہیں ملتی چیزیں, فوراً ہی کیوں نہیں ملتی؟ اگر فوراً مل جائے تو موت واقع ہو جائے, تدریجہ ہوتی ہے ہر چیز آہستہ آہستہ. کیونکہ آدمی انسان وہ شیخ کے اوپر جو انوارات کی بارش ہوتی ہے مقام قرب کی, ہر آنے والا نیا بندہ وہ اس کا تحمل نہیں کر سکتا, دل پھٹ جاتا ہے. تو اس لیے آہستہ آہستہ یہ ذکر اللہ کا اہتمام کرانا, صحبتوں میں آنا جانا, شیخ کی دعائیں, توجہات اور تقوی سے رہنے کا اہتمام, پھر آہستہ آہستہ تدریجن پھر شیخ اللہ کے پیار کے اور ان انوارات کے قابل بناتا ہے کہ اللہ کے مقام قرب تک یہ انسان پہنچ جائے. اسی طرح سے بہت سے لوگ سمجھتے ہیں میں تو نیا ہوں, مجھے تو بہت ٹائم لگے گا, یہ پرانے ہیں تو زیادہ آگے نکلے ہوئے ہیں. تو اس راہ میں نئے اور پرانے لوگوں سے, مریدین سے کوئی واسطہ نہیں ہے ان باتوں کا, کیونکہ جو جیسا تڑپتا ہوا دل جس نیت کے ساتھ لے کر آئے گا تو اس حساب سے اللہ پاک کا اس پر فضل ہوتا ہے, چاہے وہ نیا ہی کیوں نہ ہو. اس راہ میں نیت دیکھی جاتی, دل کی کیفیت دیکھی جاتی. اسی طرح ایک ادب یہ بتایا کسی شیخ سے فائدہ نہ ہو رہا, انسان نے تعلق قائم کر لیا, مناسبت نہیں تھی اس کو, اور دیکھا دیکھی بیت ہو گیا, جاؤ ان کے اندر کچھ غلط چیزیں نظر آئیں تو پھر وہ 10 جگہ جا کے ان کی برائی نہ کرے. مشائخ نے منع فرمایا, نہیں تو اس سے نقصان ہوگا, اللہ کی پکڑ آئے گی. اس کا طریقہ یہ کہ اپنی زبان کو بند رکھو اور ان کے پاس جانا چھوڑ دو اور اپنی مناسبت تلاش کرو, جہاں جس ولی سے مناسبت ہو, جہاں فائدہ ہونے لگے پھر وہاں اپنا تعلق قائم کرو, لیکن اپنے پرانے پچھلے کسی شیخ کی اس سے برائی مت کرو, بھی اسے ان کی غیبت مت کرو. ضروری نہیں ہے کہ ہر انسان کو ہر ایک سے کسی کا دل ملے, ضروری نہیں ہے. اسی طرح مشائخ فرماتے ہیں کہ پوری اولیاء اللہ کی تاریخ بتاتی ہے کہ آج تک کبھی نہیں ہوئے کسی نے اپنے شیخ سے ڈھیلا ڈالا تعلق قائم رکھا اور اسے اللہ پاک نے اپنی ولایت کی بہت عظیم و شان کو بڑی دولت اس کو عطا فرمائی ہو. فرمایا آج تک کبھی ایسا نہیں ہوا. جس کو بھی اللہ نے کو مقام قرب عطا فرمایا, آداب شیخ کی وجہ سے, محبت شیخ کی وجہ سے عطا فرمایا. اس پہ ایک واقعہ یاد ہے, حضرت علی اجمیری رحمۃ اللہ علیہ جن کو داتا دربار لاہور میں جو مشہور داتا کہنا نہیں چاہیے, بہرحال تو علی حضرت علی اجمیری رحمۃ اللہ علیہ کشف المحجوب کتاب میں جو فارسی زبان میں ہے, تو وہ فرماتے ہیں اس کتاب میں لکھتے ہیں کہ میں نوجوانی کے دور میں اپنے شیخ کو جب میں وضو کرا رہا تھا ایک بار, تو دل میں ایک شیطانی وسوسہ آیا کہ اللہ پاک یہ کیا ضروری ہے, یہ آپ کا قرب حاصل کرنے کے لیے, ولی اللہ بننے کے لیے کسی اللہ والے کی خدمت کرنی پڑتی ہے, ان کے ساتھ مجاہدات کرنے پڑتے ہیں. وہ کشف ہو گیا ان کے شیخ کو, تو وہ تو چپ ہو گئے لیکن شیخ کو کشف ہوا اور انہوں نے جواب دیا کہ علی اجمیری ایک بات یاد رکھنا, تو یہ تکلیف ہو رہی ہے مجھے وضو کراتے ہوئے, تو میری اتنی خدمت کرتا ہے, ایک بات یاد رکھنا, اللہ پاک جس کو کوئی اونچا مقام دینا چاہتے ہیں تو پہلے اس کو دل میں شیخ کی محبت, عظمت اور خدمت پہ لگاتے ہیں, اس کے بعد اونچا مقام دیتے ہیں. فرمایا ایک وقت ایسا آئے گا کہ میرا نام تک کوئی جاننے والا نہیں ہوگا لیکن پورے عالم میں تیرا ڈنکا پھٹا ہوگا. آج آپ دیکھیے دلیل سنیے آپ اس کی. اب مجھ سے بھی کوئی پوچھے گا بتائیے حضرت دادا دربار حضرت علی اجمیری رحمۃ اللہ علیہ کے شیخ کا نام کیا تھا, مجھے نہیں پتا, کتاب میں پڑھے ہوئے تو دیکھ کے بتائیں گے, لیکن داتا دربار حضرت علی اجمیری دنیا جانتی ہے, لیکن وہ جو بنے تھے اللہ نے ان کو مقام دیا شیخ کی وجہ سے, تو دیا اللہ نے مقام, لیکن شیخ کا نام تک کوئی جاننے والا نہیں. اور خود شیخ نے کہا تھا میرا نام تک کوئی نہیں جانے گا اور پورے عالم میں تمہارا نام پٹا ہوگا اس خدمت کی وجہ سے. تو جس کو جو بھی ملا ہے وہ شیخ کی برکت سے عطا فرمائیں اللہ رب العالمین نے. تو وہی بات کہ رہبر کے ساتھ جب معاملہ درست ہوں گے تو اللہ تک پہنچے گا نا. گاڑی جب خراب ہوگی تو گاڑی تمہیں کیا پہنچائے گی منزل تک, گاڑی درست رکھو تو تمہیں دوڑائے گی پھر اللہ کے رستے کے اوپر. اسی یہ تصوف میں کہا جاتا ہے کہ تین چیزیں ہوتی ہیں اللہ کا مقام قرب حاصل کرنے کی نہیں. تصوف میں پہلی منزل کہلاتی ہے فنا فی الشیخ ہونا, فنا فی الشیخ. نمبر دو جب یہ اسٹیج کلیئر ہو جاتا ہے پھر اس کے بعد شروع ہوتا ہے فنا فی الرسول ہونا, پھر فنا فی الرسول کے بعد آخری مقام کہلاتا ہے فنا فی اللہ, پھر اس کو ولایت عطا ہوتی ہے. تو آج تو لوگ پہلے اسٹیج ہی کلیئر نہیں کر رہا, فنا فی الشیخ ہی نہیں ہو پاتے. فنا فی الشیخ ہونے کی مثال یہی ہے کہ بس اپنے آپ کو میت سمجھو, شیخ کو غفال سمجھو, چوچرا آدمی نہ کرے اور چلتا رہے اس رستے کو, پر ان شاء اللہ تعالیٰ بہت کچھ اللہ پاک اس کو اس کی نظروں سے پر پٹیاں ہٹا دیں گے, اللہ پاک اس کو بہت کچھ دکھا دیں گے جہاں سارے اعتراضات اور بدگمانی سب ختم ہو جائیں گے. اور پھر بھی اگر شیخ کی کوئی بات سمجھ میں نہ آ رہی ہو, مشائخ نے یہ بھی ایک ادب بتایا کہ اپنے آپ کو اور شیخ کو حضرت موسیٰ علیہ السلام اور خضر علیہ السلام والا جو واقعہ جو سورہ کہف میں گزرا ہے اس کی تعبیر کے اوپر پیش کر لیا کرو, یہ سوچ لیا کرو. جیسے بار بار موسیٰ علیہ السلام کو اعتراض ہو رہے تھے نا और वो चेत पढ़ते थे, ये आप क्या कर रहे हैं, ये आप क्या कर रहे हैं, वगैरह उल्टी चीज़ें वगैरह रही थी। लेकिन जब उन्होंने उसकी तशरी बयान करी तो फिर वो कायल हो गए, उन्होंने कहा जी आप सही थे, मैं गलत था। तो अपने आप को जो है मूसा अलैहिस्सलाम जैसा समझे और अपने शेख को खिज़्र अलैहिस्सलाम जैसा समझे कि अगर उनकी बगैर वो बातें जो उल्टी नज़र आ रही हैं, क्योंकि सीधी बात जो समझ में आ रही है उस पर तो सभी ईमान लेकर आ जाएंगे, लेकिन अगर किसी की उल्टी बात नज़र आ रही हो शेख की तो उस पर भी ईमान लाना, ये असल में कमाल। लेकिन इसका मतलब ये नहीं कि वो जाली शेख के हाथ पर बैत हो जाए, औरतों को लड़कियों को बैठा के बैठा है कोई जाली दो नंबर शेख, और आदमी बोले नहीं जी मेरे शेख बहुत ऊँचे मुकाम के हैं और इनकी नज़र जहाँ पर है वो मैं नहीं देख सकता, ये मतलब नहीं है। सच्चे अल्लाह वाले की बात हो रही है, वो कजड़ी बगड़ी और जो सट्टे का नंबर बताने वाले और लौंडियों को लड़कियों को अपने आसपास बैठा के बयान करने वाले उन लोगों के बारे में बात नहीं हो रही, वो तो उनका ना अदब जायज़ है, ना उनकी उनसे बैठ जायज़ है, ना उनकी सोबत जायज़ है। ये जो अजाब शेख बताए जा रहे हैं सच्चे अल्लाह वाले मुत्तकी लोगों के जो होते हैं उनके बारे में ही सारे मामलात। अल्लाह, इसी तरह से हज़रत मौलाना रूमी रहमतुल्लाह ने एक मसला बताया कि कभी भी इंसान को अल्लाह का खुद नसीब नहीं होगा कि जब तक वो कई दिशाओं में बटा हुआ होगा। एक मिसाल अरब फारसी का मफूला है, यक दरगीर मोकम गिर, यक दरगीर मोकम गिर, एक दर पकड़ो लेकिन मजबूत पकड़ो। यानी पतला शेख से ताल्लुक भी है, वैद भी है, और YouTube पे 6 लोगों के उलमा के बयान सुने जा रहे हैं। कभी वहाँ फला के बयान में चलेगा, फिर दूसरे के बयान में चलेगा, फिर तीसरे के बयान में चलेगा, फिर चौथे के बयान में चलेगा, कॉकटेल बना दिया। तो फिर वो महरूम रहेंगे, महरूम रहेंगे, मुकाम पुर तक नहीं पहुँचेंगे। ये जो आदाब है ये बैत होने के बाद के, बैत होने के बाद जो होता है बस अपने अपनी नज़र में जो सारी चीज़ों को जो फोकस करना है बस वो शेख, अल्लाह रसूल के बाद हमारा जो है वो शेख है बस। उसके बाद फिर किसी के बयान में नहीं जाना, किसी से मुतासर नहीं होना, तो फिर नस्बत माल्ला उसको मुंतकिल होगी, फिर उसको फ़वाद हासिल होगा। तो आजकल जो लोग ये जो एक कॉकटेल बनने की जो डिश है ना, 10 चटारे, जैसे बहुत से लोगों को चटारों का शौक होता है तो लोग 10 किस्म के बयान सुनते हैं, उससे बजाय फ़ायदे का नुकसान होता है, तनवुली होती है, एतराज़ात पैदा होते हैं। लोग कहते हैं यार उनके बयान में तो ये बात वो कह रहे थे, उन्होंने इसी मौजू पर तो इस बात को तो ये मसला बताया, उन्होंने ये बात कही यार मेरी समझ में नहीं आया। इसमें आदमी फिर भटक जाता है, इसलिए कहा मुनासबत देखो, खूब तहकीक कर लो, खूब मौक़िफ़ बन जाओ शुरू में, लेकिन जब हाथ में हाथ दो तमाम तहकीकात की बात, फिर पलट के किसी को मत देखो, फिर चलते रहो, इंशाअल्लाह ताला मंजिल तक पहुँच जाओगे। तानी साहब ने इसी बात को इरशाद फरमाया कि अगर अपने शेख के होते हुए आदमी दूसरे उलमा और मशायख पर नज़र करे तो गोया उस औरत की तरह जो अपना शौहर होते हुए गैर मर्दों की तरफ नज़र करे और उनके पास जाए, इतनी शर्म दे लाएगी। तो एक बुजुर्ग भी फरमाते हैं कि सारे जहाँ के मशायख से तुझे क्या मतलब, सारे जहाँ के मशायख से तुझे क्या मतलब, तू कोई मुरीद है या सहाफ़ी है, तो मुरीद है या सहाफ़ी है। तो लोग कहते हैं डबल फ़ायदा होगा, डबल नहीं, जो मिला था वो भी चला जाएगा। और अर्श का साया एक हदीस पाक का खुलासा है, हमारे प्यारे आकिब दो जहां हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मनकूल है कि अर्श का साया जिन लोगों को मिलेगा उनमें एक वो लोग होंगे जो अल्लाह के नहीं जिक्र की मजलिस में आते थे मशरिक से मगरिब से, और एक जगह बैठा करते थे और अल्लाह के नहीं है, तो उनको अर्श का साया मिलेगा। तो हम लोग जो बैठे हैं, हमें ये गर्मी बर्दाश्त करी, तो इन हशर की गर्मी का क्या होगा, जब तांबे की ज़मीन होगी, सवा नेज़े पर सूरज होगा, तो उस वक्त अल्लाह पाक जो लोग दीन की निस्बत से कि कहीं जाके बैठते थे, जमा होते थे, इज्तिमा करते थे, तो अल्लाह पाक उनको अर्श का साया नसीब करेंगे। तो जिन बातों की वजह से, जिस नीयत की वजह से, जिस अमल की वजह से अर्श का साया मिल रहा है, तो मशायख फरमाते हैं उसकी नीयत में अखलास होना चाहिए, नहीं तो अर्श का साया नहीं मिलेगा। अल्लाह वाले से ताल्लुक़ अल्लाह के नहीं हो, फ़मिन अल्लाह हो, अल्लाह के पुर के नहीं हो, तख्वा के नहीं हो, मरने के बाद की ज़िंदगी की नहीं हो, दुनिया भी चक्करों में नहीं हो, नहीं तो फिर अदम अखलास की वजह से अर्श के साय से महरूमी का वबाल का अंदेशा हो। हाँ, दुनियावी परेशानियाँ मना नहीं है, उसको उसके लिए भी आदमी आए, लेकिन उसको दर्जा सानवी में रखे, मना नहीं है, लेकिन अव्वलियत जो टॉप प्रायोरिटी पे रखे वो ये नियत करके आए, मैं अल्लाह के पुर्ब के नहीं है, अल्लाह के उनके उसूल के नहीं है और उसूल तकवा के नहीं है, और अल्लाह ने जो हुक्म दिया है उसको मैं पूरा करने की नहीं जा रहा हूँ। अब फिर बाद में दर्जा सानवी की नहीं, जो अपने मसले मसाइल परेशानी है उसकी भी नियत आदमी कर ले, कोई मना नहीं, तो फिर अर्श का साया भी इंशाल्लाह फिर मिलेगा। तो इस राह में तकब्बुर और अकड़ से बचे, सबसे बड़े पूरे मशायख फरमाते हैं कि सबसे ज़्यादा इस रास्ते में जो सालिक को नुकसान पहुंचाता है, सलूक रास्ता अल्लाह के फुर पर सालिक उस रस्ते पे चलने वाला, सालिक को जो नुकसान होता है अनानियत से नुकसान होता है, अकड़ से नुकसान होता है, तकब्बुर से नुकसान होता है, महरूम रहता है, तो इससे आदमी बचे। इसी चीज़ को हजरत वाला ने एक बहुत प्यारे शेर में यूँ फरमाया, राह इश्क में खाक बन करके आओ, राह इश्क में खाक बन करके आओ, वो महरूम है यहाँ जो सर को उठाए, जो महरूम है यहाँ जो सर को उठाए। तो अब बहुत से लोग कहते हैं ये इतने आदाब होते हैं अब कहाँ तक आदमी याद रखते हैं, तो हजरत वाला रहमतुल्लाह इरशाद फरमाते थे हमारे प्यारे मुर्शिद शेखुल अरब वल अजम अरिंदुल्लाह हजरत अफदस हजरत मौलाना शाह हकीम मुज़फ़्फ़र साहब रहमतुल्लाह अलैह कि एक चीज़ पक्की कर लो, बस सारी चीज़ें तुम्हें फिर सीखनी नहीं पड़ेंगी, ये सीखने सिखाने वाली चीज़ नहीं होती। फरमाया भाई एक चीज़ हासिल कर लो, सारी चीज़ें हासिल हो जाएंगी तुम्हें। वो क्या है? फरमाया मोहब्बत कर लो बस शेख से, अल्लाह की नहीं, मोहब्बत खुद आदाब मोहब्बत सिखा देगी, मोहब्बत खुद तुम्हें आदाब मोहब्बत सिखाएगी, फिर तुम्हें किसी से डिक्टेशन लेना नहीं पड़ेगा, किसी का लेक्चर सुनना नहीं पड़ेगा, क्योंकि मोहब्बत का जो मॉनिटर है वो तुम्हें खुद ऑपरेट करेगा। भाई दुनिया की ये मिसाल देखते हैं, गंदी मिसाल है लेकिन मजबूरन देनी पड़ती है, मशाइख फरमाते हैं इससे अवाम उन्नास जल्दी समझ लेती है। लड़की को सेट करना होता है कोई किसी से ट्यूशन लेता है, तो कहता है भाई मैं कोचिंग सेंटर जाता हूँ, लड़की को कैसे मुझे सेट करना है, कैसे पटाना है, करता है कभी सुने नहीं, मोहब्बत हो गई अच्छी हो गई तो उसको कैसे खुश करना है, कैसे उसको दिल हाथ में रहना है, वो सारी चीज़ें उसको खुद ब खुद आ जाएंगी। जैसा लगेगा जैसे कोई रूह अंदर उसके दाखिल होगी, इंटरेस्ट पैदा हो गया ना, मोहब्बत हो गई। तो भाई जब एक गंदी पलीत इश्के मिजाजी के मामले आते हैं तो मुकाम क़ुर्ब के क्या मामले होंगे। हज़रत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु जब मोहब्बत हुई इनको आप सल्लल्लाहु अलैहि वसल्लम से, तो हर वक्त जूतियाँ आप सल्लम की नालैन मुबारक अपने साथ ये लिए चलते थे, और आप सल्लम की नालैन मुबारक से सकिया बना के रखते थे। जो बाज लोग मशाइख में पढ़ते ना, ये क्या जहालत है, बहुत से कम इल्म जो लोग होते हैं वो एतराज़ात करते हैं पुराने बुजुर्गों की वाक़ात पढ़ के कि यार ये क्या था कि चप्पलें जो साथ साथ लिए चल रहे हैं और वो चप्पलें इनकी उठा रहे हैं और चप्पलों को तकिया बना रहे हैं। ये हज़रत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु की सुन्नत है, वो रसूलुल्लाह सल्लम की नालैन मुबारक का तकिया अपने तकिया बना के रखते थे, उन पर सर रख के सोते थे और साथ साथ चलते थे। आप सल्लम को चप्पल नालैन मुबारक उठाने नहीं देते थे, वो उठा लिया करते थे पहले। तो ये वहाँ से चलता हुआ रहा है, मोहब्बत हो गई। और फिर हुआ क्या कि सहाबा कराम में सबसे ज़्यादा जो मुशाबे थे रसूलुल्लाह सल्लम के वो हज़रत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु थे। क्यों? मोहब्बत करते थे, सहाबा कराम कहते थे इनका चेहरा असलम के बहुत मुशाबे किसी सहाबी का तरह नहीं मिलता था। वजह क्या थी? मोहब्बत से शक्ल भी मिलना शुरू हो गई आपस में, मासरत की तरह से, क्योंकि वो फना फिल शेख हो चुके थे, फना फिल रसूल हो चुके थे, फना फिल्ला हो चुके थे, तो अल्लाह ने शक्ल भी आप असलम जैसी कर दी, तो अखलाक हमीदा भी उनके अंदर वैसी आ गए थे आप असलम के। और सबसे ज़्यादा जो तफासिर जो मनकूल हैं कुरान पाक की वो हज़रत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु से, चारों खुलफ़ाए राशिदीन के बाद इनका नंबर आता है पाँचवा मुकाम में से कई मसाइल में, बहुत इनसे आदिस बार बार रिवायत है और उन्होंने इनकी तशरीहात पेश करी हैं। इसी तरह एक रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस पाक का खुलासा है कि जिसने मेरे किसी वली से बोझ रखा, दुश्मनी रखी, तो मेरा उसके खिलाफ ऐलान जंग है। कौन कह रहा है? ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि जिसने मेरे किसी वली, मेरे किसी दोस्त के साथ दुश्मनी रखी, बोझ रखी, तो उस बंदे के खिलाफ ऐलान जंग है। तो उलमा कराम फरमाते हैं अल्लाह रब्बुल आलमीन ने दो चीज़ों के सिवा किसी तीसरे अमल के ऊपर ऐलान जंग का ऐलान नहीं किया। एक तो सूरह बकरा में जो लोग सूदी मामलात में हो तो उनके बारे में अल्लाह ने फरमाया कि मेरा और रसूल अल्लाह सल्लम का ऐलान जंग है उन लोगों के खिलाफ जो सूदी मामलात से मुंसलिक होते हैं, और दूसरा उन लोगों से जो किसी अल्लाह के वली से बोझ और दुश्मनी रखते हैं, तो अल्लाह फरमा रहे हैं मेरा ऐलान जंग है उनके खिलाफ। तो मुफस्सरीन और मुहद्दिसीन फरमाते हैं ऐलान जंग का मतलब ये होता है दुश्मन को बर्बाद करना। तो अल्लाह जिसके लिए ऐलान जंग का ऐलान कर दे तो उसका फिर क्या हाल होगा? तो उसका अंजाम ये होता है कि मोमिन की सबसे प्यारी चीज़ जो होती है वो उसका ईमान होती है, तो मरते वक्त अल्लाह पाक उसका ईमान सल्ब कर लेते हैं। ये होता है ऐलान जंग, उसको हालात बर्बाद करना, ये सबसे प्यारी चीज़ उसका ईमान अल्लाह ने छीन लिया कि दायमी कुफर पे मरता है ऐसा इंसान। तो ये इतना ख़तरनाक मामला होता है। तो आजकल एक बहुत बड़ा एक ये सिर्फ किसी का कोई शेख हो ये खाली उसके आदाब नहीं है, बल्कि एहतियात और अल्लाह का खौफ रखते हुए हर इंसान का और हर जो भी दीनी मनसब का कोई आदमी हो उसका एहतराम करना चाहिए, क्योंकि हमें नहीं पता हमारा कोई किसी का शेख हो वो तो बहुत ही ऊँचा मुकाम है, लेकिन अगर तो मस्जिद के इमाम साहब भी हमें नहीं पता कि उनका अलग रस्ते पर अलग दरबार कुर्ब में क्या मुकाम है। आजकल लोग इमामों को गालियाँ देते रहते हैं, इमाम यूँ कर रहा है, इमाम यूँ कर रहा है, इमाम ना हो गया तुम्हारा चपरासी नौकर हो गया। भाई तुम्हें पता है उसका क्या मुकाम है? अगर वो उज़ रख लिया, बदगुमानी रख ली, उल्टी सीधी बात मुझसे निकाल दी, ऐलान जंग अल्लाह की तरफ से हो जाएगा फिर। इसलिए एहतियात, थानी साहब रब्बुल इरशाद फरमाते हैं एहतियात में बिला इख्तलाफ नफा है। क्या प्यारा जुमला है, احتیاط میں بلا اختلاف نفع ہے. بتائیے کسی کا اختلاف ہے احتیاط اگر کوئی کر رہا ہے کسی بات میں اس میں کوئی نقصان ہے؟ بلا اختلاف نفع ہی نفع ہے. اور اختلاف کرنے میں اس میں پھنسنے کا ڈر ہے, اس میں پھنسنے کا ڈر ہے. تو آج جو ہے لوگ ایک اسٹائل بنائے فیشن, ہر مولوی کو لوگ گالیاں دے رہے ہیں, مولانا یوں مولوی یوں مولوی یوں مولوی یوں. ارے یہ مولوی اب تمہارا جنازہ رکھا ہوگا, یہی مولوی آ کے تمہاری نماز جنازہ پڑھا کے دعا کرائے گا, اللہ پاک ان کی مغفرت فرما, ان کی بخشش فرما, اللہ ان کے عذاب قبر سے محفوظ فرما. اتنی انا کڑے تو مرتے وقت وصیت کر کے مرو کہ میری نماز جنازہ کو مولوی نہ پڑھائے. مولویوں کے احسان تلے دبے میں ہے, شادی ہوتی نہیں ہے تب مولوی کو بلا دے نکاح نہیں پڑھاتے, بیوی بھی حلال نہیں ہوتی. نماز میں تمہاری قبر کا پہلا سوال مولوی پوری کراتا ہے, پہلا سوال ہے نا قبر میں نماز کے متعلق ہے, من ربوں کا من دینوں کو کے بعد پہلا سوال نماز سے متعلق, عذاب قبر سے محفوظ کون کروا رہا ہے؟ اس پہلے سوال کی تیاری بھی مولوی کرواتا ہے. بچہ 7 سال کا ہوتا ہے, کلمہ پڑھا کے اس کو مسجد میں بھیجتے, جاؤ بیٹا نورانی فائدہ پڑھو, وہ بھی مولوی پڑھاتا ہے. تو ذرا مولویوں کے احسانات تو ہم دیکھیں, لیکن عیب بھی سب سے زیادہ زبان بھی گندی ہے مولویوں کی نہیں استعمال کرتے ہیں. بھائی ڈرنا چاہیے, اپنا آدمی عمل دیکھے کہ میں میرا کیا اللہ سے معاملات ہیں, میں اللہ کو کیا عمل پیش کر رہا ہوں. مولوی خود اپنے عمل کا خود ذمہ دار ہے, ہمیں اپنے عمل کا خود جواب دینا پڑے گا. اسی طرح ایک حدیث شریف کا خلاصہ ہے, کسی اللہ کے ولی کو اذیت دینا, تنگ کرنا, چھیڑنا, اس عمل سے اللہ رب العالمین کو اتنا شدید قہر اور جلال اور غضب آتا ہے جس طرح شیر کے بچے کو چھیڑنے پر شیر کو جلال اور غصہ آتا ہے. اب اللہ کے جلال کے شیر کو اللہ کے جلال کے آگے شیر کا کیا جلال بیچتا ہے, مطلب یہ ہے کہ سمجھانا مقصود ہے. تو اتنا خطرناک معاملہ ہوتا ہے. کسی شیخ کا دل رک جانا کسی مرید کے لیے اچھا نہیں. شیخ کسی کو بد دعا نہیں دیتا مگر ہوتے بشری ہیں, اگر کوئی بے ادبی گستاخی کسی سے ہو تو دیر نہ کرے, فوراً معافی مانگ لے کہ دل صاف ہو جائے. اگر کسی مرید کو پکا یقین ہو کہ میری بے ادبی کی وجہ سے شیخ مجھ سے ناراض ہے, پھر بھی وہ اظہار نہ کرے. یہ بھی بھائی بہت اہم مسئلہ ہے. بہت سے لوگوں کو پتہ ہوتا ہے کہ شیخ مجھ سے ناراض ہے اور میں فلاں حرکت کری, لیکن وہ اکڑا ہوا رہے گا, کبھی تنہائی میں بیٹھ کے معافی نہیں مانگے گا کہ حضرت مجھ سے فلاں ٹائم میں نے یہ غلطی کری تھی, مجھے معاف کر دیں. میں ناراض ہو شیخ ہو تو اس کو پرواہ ہی نہیں ہے, وہ روز آگے ہر دوسرے دن آئے گا بھی اور پوری چٹھا لے کر آئے گا, فلاں بیمار ہے, فلاں پریشانی ہے, یہ مسئلہ ہے, ورنہ دعا کر دیں. اور شیخ شیخ کا دل دکھا ہوا ہے اندر سے, وہ دعا اس کو وہ شیخ کرے گا, کرے گا شیخ کو, وہ تو اللہ والے ہوتے ہیں, وہ ان کے غلام, وہ تو ہر حالت میں دعا کرتے ہیں, لیکن ہوتے انسانی, دل جو ان کا خراب ہوا ہے اس وجہ سے وہ دعا شرف قبولیت کا درجہ حاصل نہیں کرے گی. شیخ کا دل تو صاف کرو پہلے, جو تم نے اس کا دل دکھایا ہوا ہے صاف ہی نہیں ہے, مطلب پرستی ہے. اگر کسی مرید کو پکا یقین ہو کہ میری بے ادبی کی وجہ سے شیخ مجھ سے ناراض ہے, پھر بھی وہ اظہار نہ کرے, شیخ سے استغنا برتے, لاپرواہی دکھائے, تو شیخ کی برکت دعاؤں سے جو جو نعمتیں دنیاوی اخروی سے عطا ہوئی ہے ان میں آہستہ آہستہ تنزلی آنا شروع ہو جاتی ہے, مصائب میں گر جاتا ہے, دوبارہ وہیں آ جاتا ہے جہاں سے چلا تھا. اللہ پاک ہم سب کی اصلاح فرمائے. اسی طرح گاڑی کی ڈینٹنگ پینٹنگ دھلائی ہوتی رہتی ہے تاکہ وہ بہترین انداز میں چلتی رہے. جس طرح گاڑی کی ڈینٹنگ پینٹنگ دھلائی ہوتی رہتی ہے تاکہ وہ بہترین انداز میں چلتی رہے, چمکتی رہے, اسی طرح بعض مرتبہ شیخ تکبر, غصہ اور دیگر امراض رذیلہ کا علاج ڈانٹ ڈپٹ کی ڈینٹنگ پینٹنگ سے کرتا رہتا ہے تاکہ میرا مرید یا خلیفہ جہاں جائے چمکتا رہے, اللہ کے عشق میں تڑپتا ہوا نظر آئے, تاکہ خلق خدا اس سے مستفید ہو ان کی کوئی کسی سے دشمنی نہیں ہوتی جو وہ ڈانٹ ڈپٹ کرتے ہیں. شیخ کی ڈانٹ ڈپٹ پر تو بڑی بڑی بلائیں مصیبتیں دور کر دی جاتی ہیں اور بڑے بڑے مقام ملتے ہیں, مگر یہ چیزیں مرید کو چاہیے کہ مانگی نہیں کہ شیخ مجھ کو ڈانٹے. اللہ رب العالمین جو کچھ بھی بولا گیا عذاب شیخ کو لے کے, اللہ پاک سب سے پہلے بولنے والے کو اور ہم سب سننے والے کو اس پر ان سب کو عمل کی توفیق عطا فرما دے. اور یہ جو مشائخ کا جو سلسلہ ہوتا ہے یہ خالی تقویٰ نصیب ہی ہوتا اس کی برکت سے, بلکہ جو اللہ والوں کی دعاؤں سے, ان کی برکت سے, ان کی صحبتوں سے, کیونکہ مستجاب دعوات بھی ہوتے ہیں, تو بڑی بڑی بیماریاں, بلائیں, مصیبتیں, جادو ٹونا اور ان کی پریشانیاں, بلدیات وہ بھی دور ہوتی ہیں, اور تقویٰ بھی نصیب ہوتا ہے, مالی پریشانی بھی دور ہوتی ہیں, اللہ پاک بڑی بڑی جو آنے والی بلائیں وہ بھی ہٹا دیتے ہیں, اور تقویٰ بھی نصیب ہو جاتا ہے, اور انہیں بھی اچھی ہوتی ہے, اور پھر خاتمہ بھی ایمان پر ہوتا ہے, اللہ کا فن بھی ملتا ہے, ولایت بھی ملتی ہے, جنت بھی آدمی کو مل جاتی, تو بچا کیا. اب اتنی نعمتوں کے بعد اگر کوئی دنیا بھر کی دولت بھی شیخ کے قدموں میں رکھ دے, پوری دنیا کا ہیرے جواہرات بھی قدموں پہ ڈال دے, تو شیخ کی ان چیزوں کا اس کا حق ادا کر ہی نہیں سکتا. جان بھی دے تو, حضرت والا رحمۃ اللہ ارشاد فرماتے تھے, شیخ کی عظمتوں کا افادہ کرنے کے لیے کوئی جان بھی دے دے تو اس کا افادہ نہیں کر سکتا, لا ناممکنات میں سے کوئی شیخ کا افادہ کرتے. تو بس جب یہ چیز ہوتی ہے تو بس اس میں یہی اس کا طریقہ ہے کہ آدمی شیخ سے گہرا تعلق رکھے. اور یہاں تک کہ ایک حدیث پاک کا خلاصہ ہے کہ کچھ لوگوں میں جن پر جہنم واجب ہو چکی ہوگی, حشر والے دن اللہ فیصلہ فرما دیں گے, فرشتے ان کو جہنم میں لے کے جا رہے ہوں گے, اس سب کچھ اللہ والے لوگ گزریں گے تو وہ لوگ دوڑتے ہوئے آئیں گے, روتے پیٹتے ان کے قدموں میں گر جائیں گے اللہ والوں کے, اور کہیں گے کہ حضرت آپ نے مجھے نہیں پہچانا, انت اللہ تعارف ہو, آپ نے مجھے نہیں پہچانا. ایک کہے گا میں وہ جو آپ کو وضو کرایا کرتا تھا, ایک کہے گا میں وہ جو آپ کی فنا خدمت کیا کرتا تھا. تو کہیں گے ہاں ہم نے پہچان لیے تمہیں. پھر وہ روئیں گے کہ آپ اللہ سے دعا کریں ہمارے لیے جہنم کا فیصلہ ہو چکا. یہ وہ اوریڈین ہوں گے جو وہی بات کہ جن کا تعلق شیخ سے صحیح نہیں تھا, تقویٰ جن کو حاصل نہیں تھا, اور بدعملی کی وجہ سے جہنم میں جائیں گے وہ. تو پھر وہ اللہ والے جو ہوں گے پھر وہ روئیں گے اور سجدے نہیں کر جائیں گے اور اللہ سے درخواست پیش کریں گے, اللہ پاک یہ جیسے بھی تھے اللہ پاک کسی نہ کسی درجے میں ان کا ہمارا تعلق تھا, ہمارے پاس آتے تھے, اللہ ہماری علاج رکھ لے, اس تعلق کی برکت سے ان کو ہمارے ساتھ ہی بھیج دیں. تو پھر اللہ پاک ان کی سفارش کو منظور کریں گے, قبول کریں گے, اور پھر ان کو جہنمیوں کو ان اللہ والوں کے ساتھ کر کے اور جنت میں بھیج دے گی. تو کوئی حق ادا کر سکتا ہے؟ حضرت مولانا شاہ ولی تھانی صاحب رحمۃ اللہ نے ارشاد فرمایا کہ ایک کفن چور تھا, سچے واقعات میں سے, پرانے دباؤ میں لوگ یہ بہت کام کرتے تھے, اب تو اسٹینڈرڈ بہت ہائی ہو گئے چوری چکاری کو, کفن پہن اب چرائے گا. تو بہرحال یہ پچھلے دور کی بات ہے. تو ایک اللہ والے تو ان کو پتہ تھا, گاؤں میں آئے وہ نئے وہاں شفٹ ہو گئے, تو ان کو پتہ تھا اس میں کوئی گاؤں میں کوئی بہت بڑا کوئی کفن چور رہتا جو کسی کی قبر کو نہیں چھوڑتا اور تدفین کے بعد اس کا کفن چرا لیتا ہے. تو انہوں نے اس کو اپنی زندگی میں بلایا اور کہا دیکھو بھائی یہ ہم تمہیں پیسے دے رہے اور ڈبل قیمت دے رہے ہیں جو کفن کی ہوتی, ہمارا بھی بڑھاپا وقت ہے, کچھ پتہ نہیں کب بلاوا آ جائے, تو تم میرے ساتھ ہی حرکت مت کرنا کہ میری قبر کھولو اور تم کفن نکالو, تو پیسے تم ابھی لے لو. تو انہوں نے کہا عورت توبہ توبہ آپ کیسی بات کریں, آپ اتنے بڑے اللہ والے, میں اتنی بڑی گستاخی بید بھی کیسے کر سکتا ہوں, میں ایسا کام کبھی نہیں کروں. انہوں نے کہا نہیں نہیں انسان اپنی عادت سے مجبور ہوتا ہے, بس یہ رکھ لو نہیں تو میں تسلی نہیں ہوگی. تو باہر انہوں نے بہت اصرار کیا تو اس نے وہ پیسے رکھیں گے, پھر وہ مطمئن ہو گیا اب تو میں نے پیمنٹ بھی کر دی. پھر تھوڑے عرصے میں ان کا انتقال ہو گیا, لیکن وہی بات کہ چور چوری سے جائے ہیرا پھیری سے نہ جائے, چند دن تک تو اس نے برداشت کیا, اپنے وعدے کی لاج نبھائی, لیکن پھر وہ خارش اٹھی, اس کو جو عادت پڑی نہیں تھی. پھر وہ دو چار دن میں گیا اور قبر ان کی کھول دی, اب کفن کے اوپر جس نے جیسی ہاتھ ڈالا ان بزرگ نے اس کا ہاتھ پکڑ لیا اور انہیں فرمایا کہ ظالم کمبخت میں نے تجھے پیسے نہیں دیے تھے, منع نہیں کیا تھا کہ میرے ساتھ حرکت نہ کرنا, ہی بھائی یہ کہنا تھا وہیں اس کا ہارٹ فیل ہو گیا اور موت واقعی ملی. تو ظاہری بات اب صبح کوئی جب آمد و رفت ہوئی رات میں جاتا تھا, صبح جب دیکھا لوگ آئے جب قبرستان میں تو دیکھا کہ وہ قبر کھلی گئی اور اس کی لاش پڑی ہے, لوگ سمجھ گئے. وہ بہرحال اس کے بعد جو ہے وہ اس کی بھی تدفین ہو گئی چور کی, کفن چور کی, دوبارہ ان کی قبر کو بند کر دیا گیا. پھر کوئی بزرگ رہتے تھے وہاں تو انہوں نے خواب میں دیکھا کہ ان بزرگ نے اس کو بتایا, ان جو بزرگ نے خواب دیکھ رہے تھے کہ یہ آیا جب میرا کفن جو ہے وہ چرانے کے لیے تو میں نے اس کو اس طرح سے کہا, تو یہ خوف اور دہشت کی وجہ سے ڈر گیا اور اس کی موت واقع ہو گئی. تو موت واقع ہو گئی تو پھر اس کو فرشتے جہنم میں لے کے جا رہے تھے, تو میں نے اللہ سے سفارش کری اللہ پاک اس کو مت دے, یہ کس کام کی نہیں آتا, اللہ میں نے اس کا ہاتھ پکڑ لیا تھا, اس کا ہاتھ پکڑ لیا تھا جب یہ میرا کفن چرا رہا تھا, اللہ میرے ہاتھ پکڑنے کی لاج رکھ لے, اس کو میرے ساتھ ہی بھیج دے جنت میں. تو اللہ نے میری درخواست قبول کر لی اور اس کو میرے ساتھ ہی رکھ دیا جنت میں. تھانی صاحب فرما رہے بیت بھی نہیں تھا, مجلس میں بھی نہیں آتا, چور تھا, کفن چرانے کی نیت سے آیا تھا, انہوں نے غصے میں ہاتھ پکڑ لیا تھا, غصے میں ڈانٹ کے ہاتھ پکڑا تھا جس سے اس کی موت واقع ہو گئی, تو اس ہاتھ کی انہوں نے لاج رکھی اور اللہ سے دعا کری, اللہ نے ان کی سفارش قبول کر لی اور ان بزرگ کے ساتھ کر دیا اور جنت میں دفن کر دیا اس کو. تو بزرگوں کا جو ساتھ ہوتا ہے اس کو معمولی نہ سمجھیں, لیکن بھائی پاس ہر چیز کا ادب ہوتا ہے. کتے نے تتمیر جو لفظ ہے سورہ کہف جو ہے کیا تھا, یہ اس سے بڑی تو باتیں ختم ہو جاتی ہے نا. تو قرآن پاک کا واقعہ بتا رہے ہیں جو سورہ کہف جو ہم پڑھتے رہتے ہیں جمعے کو, کبھی اس کا ترجمہ بھی پڑھا کریں پتہ چلے گا کتنا زبردست اور عبرت انگیز اور اصلاحی واقعہ ہے یہ. تو بادشاہ دفین اس کے نے بغاوت کر دی تھی, کچھ اللہ والے اللہ کے ولی تھے کچھ انہوں نے کفر اور شرک کے خلاف, تو بادشاہ نے اپنی انٹیلیجنس پیچھے لگا دی تھی ان کو مارنے کی نہیں ہے, تو یہ بیچارے چھپتے پھر رہے تھے, تو ایک کتا ان کے پیچھے لگ گیا. تفسیر روح المعانی میں لکھا ہے یہ واقعہ, قرآن پاک کے ترجمے بھی اس کے کچھ جزیات ہیں. تو کتا پیچھے لگا تو ان بزرگوں نے کہا ولیوں نے کہ کتا پیچھے لگ گیا, کتا ویسی نجس ناپاک ہوتا ہے کرائیت بھی آتی ہے, تو انہوں نے دھتکارا ہٹانا چاہا اور یہ بھونکے گا پکڑوا دے گا ہمیں, ہم چھپتے پھر رہے ہیں. تو کتے کو اللہ نے زبان عطا فرمائی, کتے کو اللہ نے زبان عطا فرمائی, تو کتا کہتا ہے آپ اللہ والے لوگوں آپ کو مجھ سے کیا مطلب, میں آپ کیوں بھونکوں گا, میں آپ کو کیوں پکڑواؤں گا, मैं तो इसलिए आपके साथ चल रहा हूँ कि आप अल्लाह वाले लोगों अपनी सोबत में रखने हैं, आप अल्लाह वाले लोगों मुझे सोबत में रखने हैं। कुत्ता पहचान रहा है अल्लाह वाले, इनकी सोबत बड़ी चीज़ है। थानी साहब फरमाते हैं, कुत्ते पहचान रहे हैं, कुत्ते अदब कर रहे हैं। आज अक्सर इंसान जो है, पर मुसलमान वो भी अदब चल रहा है, वो नहीं पहचान रहा है अल्लाह वाले को। तो हम क्या कहें फिर, कुत्ते हमसे अच्छे हो गए ना। फिर उसके बाद वो कुत्ता कहता है कि मैं आपकी चौकीदारी करूँगा, आपकी पैरादारी करूँगा। फिर अल्लाह पाक पुराने पाक मज़मून बयान फरमा रहे हैं कि फिर वो जब ग़ार के अंदर चले गए तो कुत्ता जो था अपनी दोनों पैर फैला के ग़ार के दहाने के ऊपर पैरा दे रहा था। तो अल्लाह पाक उसकी अदाएं बयान कर रहे हैं, उसकी पोजिशन बयान कर रहे हैं उस कुत्ते की, किस मुकाम का कुत्ता पहुंचा फिर वो। और मुहद्दिसीन फरमाते हैं कि क़यामत वाले दिन उस कुत्ते को अल्लाह पाक इंसान बना के, साहिब ईमान बना के, हसीन जमील नौजवान की शक्ल में साहब साफ के साथ जन्नत में भेजेंगे। वो कुत्ता, सारे कुत्ते जानवर नहीं आएंगे, कोई जानवर तो कुंदू तोराबा होगा मट्टी हो जाओ, लेकिन चंद 11 या 12 जानवर होंगे जिनको किसी न किसी नबी या किसी वली की सोबत हासिल होगी, उसकी बरकत से वो जानवर जाएंगे। हर जानवर नहीं, जिनमें साहब काफ का कुत्ता, हजरत शुएब अलैहिस्सलाम की ऊँटनी, ये जितने भी जानवर तो जाएंगे लेकिन जानवर की शक्ल में नहीं जाएंगे, इंसान बनके और हसीन जमील शक्ल में जाएंगे। तो पता चला ये सोबतें कहाँ से कहाँ पहुँचा रही हैं, ये मुकाम लोगों की इस बातें समझ में नहीं आ रही है, क्या मामला होते हैं। लेकिन वही बात, अदब और मोहब्बत का ताल्लुक होगा तो काम बनेगा, वरना इंसान महरूम रहेगा। और एक और मशाइख फरमाते हैं कि जो मुरीद अपने शेख के साथ जो रवैया अख्तियार करेगा, खुदा की कसम दुनिया में वही अपने आगे पाएगा। शेख का साथ कितना होता है, इंतकाल हो जाता है शेख का, शेख के साथ तो ज़्यादा वक्त भी लोग नहीं गुजार पाते, लेकिन जो चंद घड़ियाँ अगर ढंग से गुजारें, बजाय 20 साल गुजारे लेकिन बेदबी से गुजारे, बेकार है, 20 महीने गुजारे तमीज से ढंग से गुजारे, 20 महीने जो होंगे उसकी 50 साल की जिंदगी पर मुहित रहेंगे, कामयाब रहेंगे इंशाअल्लाह ताला। शेख का इंतकाल भी हो जाएगा लेकिन मौत तक लोग उसकी जूतियाँ उठाने वाले खड़े रहेंगे, क्योंकि वो शेख अपने शेख की जूतियाँ उठाता था। दुनिया उसकी डांट खाएगी और डांट उठा के फख्र महसूस करेगी, मुझे शेख ने डांटा, क्योंकि वो शख्स अपने शेख के फुट डांट खाता था। जो शेख के पैर दबाता है दुनिया उसके पैर दबाती है, जो शेख के नाज नखरे उठाता है दुनिया उसके नाज नखरे उठाती है। जो मामला अपने शेख के साथ करेगा वही अपने आगे पाएगा, शेख को भरम दिखाएगा, अकड़ दिखाएगा, शान बना के रखेगा, जहाँ जाएगा लोग उसको भी अपनी शान दिखाएंगे, लोग अकड़ दिखाएंगे, उसकी अना को कुछ लेंगे, क्योंकि ये शेख को अपने अना दिखाता रहता है, अकड़ दिखाता रहता है। और इज्जत अगर चाहिए शेख के आगे बिल्कुल मेल्ट हो जाए, पिघल जाए, मयन बन जाए, फिल्ला हो जाए, फना फिल शेख हो जाए, फिर देखे कैसी इज्जत मिलेगी, जहाँ जाएगा हैरान होगा, यार आज क्या हो गया, लोग इतनी मोहब्बत कर रहे हैं। तो शेख के साथ इंटरलिंक हो जाते हैं सारे मामला, फिर अल्लाह पाक उसकी बरकत से सारी चीज़ें अता फरमाते हैं। अल्लाह रब्बुल आलमीन जो कुछ भी बोला गया सुना है, अल्लाह पाक इन सब बातों को हम सब को अमल करने की हम सबको तौफीक अता फरमाएँ, और आदाब शेख की हम सबको तौफीक अता फरमाएँ, तकवे की तौफीक अता फरमाएँ। اللهم صل على محمد وعلى آل محمد يا رب الكريم يا رحم الراحمين يا الله جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے تیرے سننے میں غلطی کی میں بیشنگ بدشان رحمت شس کو بس دے معاف فرما دے ہمارا من بیٹھنا چھٹنی دی رضا تیری خوشی کی نہیں کہ اللہ اس کو اپنی بارگاہ میں قبول فرما دے ہم سب کی کامل مغفرت فرما یا اللہ ہم سب کو کامل تقوی نصیب فرما یا اللہ فل پرز یا ای اور سنگا چدا زنگا چدا اللہ اس کو صاف کر دے دو دے ہمارے فن تو مجھے اللہ مصفف کر دے اللہ حضور فریبی کے ساتھ اپنی طرف متوجہ رہنے کی توفیق عطا فرما دے اللہ حاضرین من جس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اپنی جاننے والا ہے ہم سب کی جائز حاجات کو پورا فرما دے جو بھی آئیں محروم نہ جائے دنیا بھی بنا دے آخرت بھی بنا دے اللہ یا اللہ ہم میں سے اتنی بھی پریشان حال ہے اتنی پریشان حال ہے میں ان سب کی پریشانیاں کو دور فرما اتنی مصیبت زدہ ان کی مصیبتوں کو دور فرما یا اللہ جتنے بھی بیمار ہیں ان سب کو شفا پوری نصیب فرما جتنے بھی غریب ہیں ان کو غنی فرما اللہ جو بھی جس مسلمان صاحب ایمان جس غم میں جس تکلیف میں اتر اس کے غم کو تکلیف و بیماری کو دور فرما دے اللہ کچھ خواتین کے رسولی ہیں اللہ پاک بغیر آپریشن کے رسولی ہیں وہ بالکل جلد از جلد ختم فرما دے کچھ بچیاں اپنے گھروں میں بیٹھی ہیں جن سے بہترین جگہ ان کے رشتے برادر آپ دین بنی ہیں کہ بلائیاں ہوں اللہ کچھ لوگ جادو ٹونے کے معاملات میں مبتلا ان کو تمام جادو برسات سے اللہ پاک ان کو نجات دے دے جادو گروں کو ہدایت دے دے نہیں تو ان کو ہلاک کر دے یا رب کریم خاتون ان کو کینسر بھی ہے اور ان پہ کچھ جادو برسات وغیرہ دیا غالب اللہ پاک ان کو شفا کلی نصیب فرما ان کو کینسر کے مرض سے جادو شراب سے نجات دے کے شفا کلی نصیب فرما تندرست دیا اس پہ لمبی ورفا فرما یا اللہ بالخصوص اللہ پاک فلسطین کے مسلمانوں کی جان و مال عزت آبرو کی پاوت فرما یا اللہ یہ جو معاہدہ ہونے جا رہا ہے اللہ پاک جنگ بندی کا اللہ اس میں بہتری کی اور عافیت کی صورت رکھ دے اللہ ان خبیصوں کو یہودیوں کو اور حواریوں کو اور اسلام دشمنوں کو مجبور کر دے ان کی کمر توڑ دے ان کے گھٹنے موڑ دے اور ان کو اس
مذاکرات کی ٹیبل پر ان کو لا دے، اتنا مجبور اور کمزور کر دے اللہ کہ یہ نہ چاہتے ہی بھی یہ صلح کے اوپر مجبور ہو جائیں اللہ فاضل، اور اگر ان کے مقدر میں ہدایت نہیں ہے اور باز نہیں آئیں گے اس طرح ظلم و ستم کا بغیر گرم کر کے رکھیں گے، تو اللہ رب العالمین تجھے رسول اللہ صلی اللہ علیہ وسلم کا واسطہ، آل اور اصحاب کا واسطہ، یا اللہ تجھے اپنے اتنے پیارے ابرار قطب ابدال غوث قلندر اور ان لوگوں کا واسطہ جن کی برکت سے تو دعائیں سن لیتا ہے، اور جن کی برکت سے بارشیں ہوتی ہیں، جن ولیوں کی برکت سے رشت تو عطا فرماتا ہے، یہ بھی حدیث شریف میں موضوع ہے، اللہ باب تجھے ان سب اپنے گزیرہ بندوں کا واسطہ، یا اللہ ان خبیصوں کو جلد سے جلد از جلد تباہ برباد کر دے، اسلام دشمنوں کو ہلاک کر دے، اللہ ان کو عبرت کا نشان بنا دے، اللہ ان کو ایسی مار عطا فرمائیں کہ دس پشتے یاد رکھیں، یا رب کریم یا رب الرحیم تمام امت مسلمہ کی ہم سب کی جان و مال عزت آپ کی حفاظت فرمائیں، اللہ آپ جو پاکستان پر جو یہ ٹیکسز پر مہنگائی کو جو عذاب آ گیا اللہ اس کو اپنی شان رحمت سے اس کو ختم فرما دے، اللہ سب ہمارے فعال اعمال ہیں جو ہم بھگت رہے ہیں، اللہ ہم سب کو ہدایت عطا فرما، سعودی عرب پاکستان تمام جتنے اسلامی ممالک ان سب کو نیک صالح اختیارات نصیب فرما، یا رب الرحمین، یا اللہ میرے والد صاحب کی اور ہمارے مرشدین کی اور ہمارے جملہ مرمومین کی، فل مومنین مومنات کی، فل جنات کی، سب کی کامل مغفرت فرما، سب کو جنۃ الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما، یا اللہ سب کی عذاب و نور سے بھر دے، اللہم صلی علی محمد وعلی آل محمد، ربنا تقبل منا انک انت السمیع العلیم.